बिहान 8 बजेको नेपाल खबरमा सुजाता सुनवारको नमस्कार। उज्यालो रेडियो नेटवर्क, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको नेपाल खबरमा सबैभन्दा पहिले मुख्य खबर। आकांक्षी धेरै भएपछि पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ़ाउने एमालेको निर्णय, महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्रको कार्यक्रम शुरू हुँदै। देशका धेरै ठाउँको वायु प्रदूषण बढ़्यो, आउने सोमबारदेखि मात्रै मौसममा सुधार आउने। र बजारमा हिउँदे सिजनका तरकारी आउन थालेसँगै भाव घट्दै। नेपाल खबरमा अब पूरा खबर। आकांक्षी धेरै भएपछि नेकपा एमाले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ़ाउने निर्णय गरेको छ। सौराहामा आज शुरू हुने बन्द सत्र अघि गए राति बसेको केन्द्रीय कमिटिको बैठकले केन्द्रीय कमिटिमा संख्या थप्ने लगायतका अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। गएको असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले 225 सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेकोमा अबदेखि केन्द्रीय कमिटी 301 सदस्यीय बन्नेछ। यस्तै विधान महाधिवेशनले 15 सदस्यीय पदाधिकारी रहने व्यवस्था गरेकोमा अब 19 सदस्यीय पदाधिकारी रहने एमाले निर्णय गरेको छ। यस्तै 900 जना पोलिट ब्यूरो र 45 जना स्थायी कमिटी सदस्यको रूपमा रहनेछ। एमाले यसअघि पोलिट ब्यूरो खारेज गर्ने निर्णय गरेकोमा 900 सदस्यीय पोलिट ब्यूरो बनाउने निर्णय गरेको हो। 19 जना पदाधिकारी मध्ये एक अध्यक्ष सहित एक वरिष्ठ उपाध्यक्ष र 6 जना उपाध्यक्ष रहनेछन्। साथै 1 जना महासचिव र 3 जना उपमहासचिव रहनेछन्। यस्तै 7 जना सचिव रहनेछन्। एकै पदमा 3 पटकसम्म उम्मेद्वार बन्न पाउने प्रस्ताव पनि बैठकले पारित गरेको छ। यसअघि गोदावरी विधान महाधिवेशनले 2 पटकसम्म मात्रै उठ्न पाउने व्यवस्था गरेको थियो। यसैबीच नेकपा एमालेको 10 राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र शुरू हुँदैछ। बन्द सत्रको कार्यक्रम चितवनको सौराहामा बिहान 8:30 बजेदेखि शुरू हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो। यस्तै आज नै बेलुकी 6 बजेसम्म उम्मेद्वारी दर्ता, दावी, विरोध र फिर्ताको समय रहेको निर्वाचन समितिले जनाएको छ। आजै बेलुकी 6:30 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ। भोलि मतदान गर्ने कार्यक्रम तय भएको छ। नेकपा माओवादी केन्द्रले आज पालिका तहको अधिवेशन गर्ने भएको छ। माओवादीले सम्पर्क समन्वय समिति र विशेष समिति समेत गरी कुल 776 वटा पालिका स्तरीय सम्मेलन पनि आयोजना गरेको छ। पालिका सम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 1 बजे भर्चुअल सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ। अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न लाग्नु भएको हो। आउने पुष 11-13 गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ। माओवादीले सबै पालिकाको सम्मेलनको तयारी भइसकेको जनाएको छ। भक्तपुर नगरपालिकादेखि मध्यपुर थिमीसम्म 132 केभीको विद्युत प्रसारण लाइन भूमिगत गरिने भएको छ। प्रसारण लाइन भूमिगत गर्नका लागि प्रारम्भिक वातावरणीय परीक्षणको काम सकिएको छ। वातावरण तथा सामाजिक अध्ययन विभागका प्रबन्धक मिलन दाहालले भक्तपुर थिमी 132 केभी भूमिगत प्रसारण लाइन आयोजनाको वातावरणीय अध्ययनबारे कार्यपत्र प्रस्तुत गर्दै वातावरणीय अध्ययन नहुँदा आयोजना कार्यान्वयनमा समस्या देखिने बताउनुभयो। आयोजनाका इन्जिनियर विनोद मानन्दरले आयोजनाको परिचय, मुख्य विशेषता, विद्यमान वातावरणीय अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्दै प्रसारण लाइन भूमिगत गर्ने क्रममा कसैबाट अनावश्यक विवाद आउन नहुने बताउनुभयो। भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले आयोजना सफल कार्यान्वयनको लागि विभिन्न निकायसँग समन्वय आवश्यक रहेको औल्याउनुभयो। काठमाडौँको कीर्तिपुर नगरपालिकाले हरेक दिन कार्यालय समय शुरू हुनु पूर्व नेपाली र नेवारी भाषामा राष्ट्रिय गान गाउने नियम बनाएको छ। कर्मचारीहरूमा कामप्रति जागरूकता ल्याउनका लागि यो नियम बनाइएको नगरपालिकाका मेयर रमेश महर्जनले बताउनुभयो। उहाँका अनुसार राष्ट्रिय गान सहित हरेक दिन केही निर्देशन र नीति कथाहरू पनि भन्ने गरिन्छ। राष्ट्रिय गान गाएर कार्यालयको काम गर्दा कर्मचारीहरू कामप्रति जागरूक बनेको र समयभन्दा ढिलो गरी आउने समस्या हल भएको मेयर महर्जनले जानकारी दिनुभयो। पछिल्लो समय पालिकाहरूले पार्क निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढ़ाएका छन्। सार्वजनिक जग्गाको संरक्षण गर्न र नागरिकलाई मनोरञ्जन पनि प्राप्त होस् भन्ने उद्देश्यले पार्क निर्माणको कामलाई तीव्रता दिएको पालिकाले बताएका छन्। उपत्यकाका अरू विभिन्न पालिकामा जस्तै काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर 9 पनि नमूना पार्क निर्माण भएको छ। साथै महेश गेवालीले तारकेश्वर नगरपालिका वडा नम्बर 9 वडाध्यक्ष बलराम सिटौलालाई पार्कको विशेषता के छ भनेर सोध्नु भएको छ।
पार्कमा मान्छेलाई अलिकति हिँड्न यसो बिहानको लागि थोरै भए पनि हिँड्न मिलोस् भनेर अहिलेको नयाँ डिजाइन गरेको छ। त्यसमा चाहिँ कस्तो भने सानै ठाउँ भए पनि त्यसलाई घुमाइ घुमाइकन फुटपाथहरू चाहिँ हिँड्नको लागि भनेर त्यस्तो बाटोहरू र प्लस त्यहाँ अलिकति नेचुरल होस् भनेर रुखहरू छ रुख अनि त्यसको बिचबिचमा चाहिँ हामीले पानी जम्ने खाले ठाउँ बनाएर टाइलहरू राखेर पानीहरू जमाएका छौँ। अनि त्यसपछि दुबोहरू गार्डनिङ हरियाली यसो होस् मन्दिर भएको भएर पुरातात्विक हिसाबले पनि मन्दिरसँग एट्याच होस् भनेर हामीले चाहिँ सबै त्यो डाछी इट्टा भन्छन् के नेवारी त्यो शब्द त्यो इट्टाहरूको सबै त्यो इट्टाको प्रयोग गरेर एउटा पुरातात्विक हिसाबको पार्क बनाएको छ।
कति खर्च लाग्यो त्यो पार्क बनाउँदा?
त्यसमा लगभग 32 लाख जति लागेको छ।
अब त्यो पार्क बनिसकेपछि त्यसबाट स्थानीयहरू सामान्य सर्वसाधारणहरूले चाहिँ कस्तो खालको के लाभहरू लिन सक्नुहुन्छ?
चाहिँ मन्दिर छ सँगै अर्को यता स्कुल छ स्कुल र मन्दिरको बिचमा फोहोर फालेर एउटा दुर्गन्ध भनौँ अथवा अन्य रोगकै पनि जोखिम थियो। त्यही कुरालाई अब व्यवस्थित गरेर एउटा पार्कको रूपमा परिणत भएको छ एउटा त्यो नै राम्रो पक्ष भइहाल्यो। अर्को भनेको मन्दिरसँगै मन्दिरकै तरिकाले हामीले जोडेर त्यही तरिकाको हिसाबले चाहिँ त्यो पार्क बनाएछौँ त्यसले गर्दा मन्दिरको शोभा बढ्यो। र अर्को भनेको त्यहीँ वरिपरिका स्थानीयहरूलाई बिहान बेलुका यसो हिँड्नको लागि कतै अब मेन बाटोतिर भन्दा त्यहीँभित्र यसो घुम्दाखेरि पनि केही सहज हुने भयो।
पार्क बन्नुभन्दा पहिलाको अवस्था र अहिले पार्क बनिसकेपछिको अवस्थामा चाहिँ कस्तो खालको भिन्नता छ?
मन्दिरको आकर्षण एउटा मन्दिरको त्यसको एउटा जुन रूप थियो त्यो नै त्यो पार्कले गर्दाखेरि धेरै नै एउटा फरक जस्तो देखाइसकेको छ होइन। मान्छेहरूले हेर्दाखेरि एउटा सानो मन्दिर मात्रै हुनु र अब वरिपरि पार्कसहितको मन्दिर त्यही पनि मन्दिरकै स्टाइलमा बनेको छ त्यसले फरक पारिहाल्यो। उद्घाटन अब त्यहाँ पब्लिक त पब्लिकको कुरामा यति खुसी छन् कि तपाईँको उद्घाटन भएको छैन त्यहाँभित्र गएर अहिले चाहिँ लगभग 9 नम्बरका सबै भइसक्यो होला नि त्यहाँ गएर फोटो खिच्ने र यो टिकटक बनाउने त्यतिसम्म जोस् सबैले मन पराइदिएको पार्क छ त्यो अब छिटो नै हामी उद्घाटन गर्दैछौँ।
अब अन्य ठाउँमा त्यस्तै पार्कहरू निर्माण गर्ने कुनै योजना बनाउनु भएको छ कि छैन?
अर्को जस्तै 5-7 रुपियाँको एउटा सार्वजनिक जग्गा छ त्यसलाई संरक्षण पनि हुने र अहिलेको जस्तो यस्तो सानो खाले पार्क होइन कि मैले मल्टिपर्पज सहितको पार्क भने नि त जस्तै बच्चाहरूलाई खेल्नेदेखि लिएर मान्छेहरूलाई मजासँग त्यहीँ चाहिँ मर्निङ वाक गर्न मिल्ने खाले होइन अनि सबै कुराबाट सुसम्पन्न खाले खेल्न मिल्ने त्यस्तो खाले एउटा पार्क बनाउने भन्ने योजना चाहिँ थियो हाम्रो तर बजेटको अभावले गर्दाखेरि हुन सकेको छैन।
उहाँ हुनुहुन्थ्यो तारकेश्वर नगरपालिका वडा नम्बर 9 वडाध्यक्ष बलराम सिटौला। नेपाल खबरमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनका क्रममा महिलाले भोग्नुपर्ने समस्या अनगिन्ती छन्।
तोकिएको समयभन्दा बढी काममा लगाउने, श्रम शोषण गर्ने, यौन दुर्व्यवहार गर्ने नेपाली महिला श्रमिकले विदेशमा खास गरी घरेलु श्रम क्षेत्रमा भोगिरहेका मुख्य समस्या हुन्।
यस्ता समस्या पर्दा चुप लागेर बस्नु हुँदैन, काम गरिरहेको देशको नेपाली दूतावासमा उजुरी गर्नुपर्छ। यस्ता समस्या समाधानका लागि सम्बन्धित देशमा विभिन्न गैर सरकारी संस्थाले पनि काम गरिरहेका हुन्छन्। ती संस्थामा पनि उजुरी दिन सकिन्छ।
विदेशमा मात्र होइन, यस्तो उजुरी नेपालमा पनि गर्न सकिन्छ। वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार विभागमा उजुरी गर्दा तपाईँले भोगेका समस्या समाधान गर्न सहयोग पुग्छ। साथै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको हटलाइन 1141 अथवा टोल फ्री नम्बर 1660150005 फोन गरौ। विदेशबाट व्हाट्सएप तथा भाइबर गर्न 9818000013 प्रयोग गरौ र फेसबुकमा MOL कल सेन्टर सर्च गरेर श्रम कल सेन्टरको पेजलाई भेटाउन सकिन्छ।
हिंसा र दुर्व्यवहार विरुद्ध आजै बोलौं।
महिला हिंसा विरूद्धको 16 दिने अभियानमा आप्रवासन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय आईओएमको पहल।
भित्राएको महिना दिन पनि पुगेको थिएन कि
जाने बेला भएकै थिएन। अस्ति मात्र त्यत्रो धुमधामले भित्राएका बिचारा।
त्यही त, राम्रो टिकाउ भनेर जुन पाई त्यही कार्पेट दिएछ, अनि कहाँबाट हुन्छ त?
सावधान, तपाईँ पनि यति कार्पेट खरिद गर्दा यति कार्पेट पछाडि प्रत्येक मिटरमा रहेको यतिको लोगो हेर्न नभुल्नुहोला।
गत 33 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी, नेपाल सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक प्रवर्धक रहेको नेशनल लाइफ इन्सुरेन्स कम्पनी, लाजिमपाट, काठमाडौँ।
सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब बाँकी खबर। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर 8 आदर्श चोकमा टिप्परको ठक्करबाट स्कूटर चालकको ज्यान गएको छ, एकजना घाइते भएका छन्। B3X5423 नम्बरको टिप्परले B5731 नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक धनकुटा गर्वै ललितपुरको कुसुन्ती बस्दै आएका 24 वर्षका असीम लिम्बुको ज्यान गएको प्रहरीले जनाएको छ। स्कूटरको पछाडि सवार ललितपुर पाटनका 26 वर्षका सन्दीप महर्जन घाइते हुनुभएको छ। महर्जनको उपचार भइरहेको छ। देशका धेरै ठाउँको वायु प्रदूषण बढेको छ। विराटनगर, सिमरा, किर्तिपुर, रत्नपार्क, पोखरा र धनगढ़ीमा वायु प्रदूषण निकै बढेको छ। सिमराको प्रदूषण 196 एक्यूआई, विराटनगरको 181, किर्तिपुरको 156, रत्नपार्कको 157 र धनगढ़ीको 154 एक्यूआईसम्म पुगेको त्यहाँ रहेका स्टेशनहरूले देखाएको छ। यो विश्व स्वास्थ्य संगठनले भनेको स्वास्थ्य वायुको मापदण्ड भन्दा निकै धेरै हो। संगठनका अनुसार स्वास्थ्य एक्यूआई 50 भन्दा तल हुनुपर्छ। नेपाल सरकारले भने त्यसलाई 100 भन्दा मुनि निर्धारण गरेको छ। एक्यूआई 200 भन्दा धेरै भएमा स्वास्थ्यको लागि अति जोखिमपूर्ण मानिन्छ। वायु प्रदूषण अझै बढ्न नदिनका लागि जंगलमा डढेलो नलगाउन, फोहोर नबाल्न सचेतनाका कार्यक्रमहरू शुरू गरिएको वातावरण विभागका प्रवक्ता इन्दु विक्रम जोशीले बताउनुभयो। गएको वर्षको हिउँदमा प्रदूषण उच्च भएर विद्यालय समेत बन्द गर्नु परेको भन्दै त्यस्तो अवस्था आउन नदिनका लागि सचेतनाका कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो। चिसो बढ्दै जाँदा घाम नलागेको र हावा नचलेका कारण वायुमण्डलमा भएको धुलो धुवाका कण सतहमा थिग्रिएका छन्। त्यही कारण वायु प्रदूषण बढेको वातावरणविदहरू बताउँछन्। आउने सोमबारदेखि मात्रै मौसममा सुधार आउने मौसमविदले बताएका छन्। आज र भोलि पनि देशभर नै हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। कतै कतै घामको किरण जमिनको सतहमा केही समय देखिए पनि मौसम पूर्ण खुल्ने सम्भावना भने नभएको मौसमविद निराजन सापकोटाले बताउनुभयो। उहाँका अनुसार अहिले सबैजसो उपत्यका र तराईका धेरैजसो ठाउँमा बाक्लो तुवालो लागेको छ। न्यूनतम तापक्रम खासै नघटेको भए पनि अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको छ। यस्तै पानी पार्ने न्यून चापीय प्रणाली विकसित भइरहेकाले आज राति भने प्रदेश 1 बागमती र गण्डकी प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ भने उच्च पहाड़ी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। र बजारमा हिउँदे तरकारी आउन थालेसँगै मूल्य घट्न थालेको छ। अब हिउँदे सिजनका तरकारी आउन थालेकाले मूल्य घट्दै गएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो। केही ताजा तरकारीको मूल्य घट्न थालिसकेको छ। तिते करेलाको खुद्रा मूल्य प्रति किलो 110 90 रुपियाँमा झरेको छ। यस्तै तानेबोडी, घिउसिमी, मटरकोसा, बन्दा, स्थानीय काउली, इस्कुस, रायो साग लगायतका तरकारीमा प्रति किलो 5 रुपियाँदेखि 20 रुपियाँको दरले मूल्य घट्दै गएको छ। काठमाडौँ उपत्यकामा धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर सहित तराईका जिल्लाबाट तरकारी भित्रिन्छ। यी ठाउँबाट केही हिउँदे तरकारी बजार भित्रिन थालेको व्यापारीहरूको भनाइ छ। तर अहिले नै माग अनुसार हरियो तरकारी बजारमा भित्रन भने पाएको छैन। कार्तिक पहिलो हप्ता परेको बेमौसमी वर्षाका कारण तरकारी बालीमा नोक्सानी पुग्दा पनि बेलैमा बजारसम्म तरकारी आउन नसकेको हो। अबको केही समयपछि माग अनुसारको हिउँदे तरकारीको ढुवानी शुरू हुने र भाव घट्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको बिहान 8 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आकांक्षी धेरै भएपछि पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ़ाउने एमालेको निर्णय। महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्रको कार्यक्रम शुरू हुँदै देशका धेरै ठाउँको वायु प्रदूषण बढ़्यो। आउने सोमबारदेखि मात्रै मौसममा सुधार आउने र बजारमा हिउँदे सिजनका तरकारी आउन थालेसँगै भाव घट्दै। बिहान 8 बजेको नेपाल खबर सकियो। बिहान 9 बजे देशभर सुन्न सकिने राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधि सहितको नेपाल खबर प्रसारण हुनेछ। उज्यालो रेडियो नेटवर्क तथा उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। उज्यालोका खबर भाइबरमा पनि उपलब्ध छन्। भीड़भाड़ नगरौं, गाड़ीमा यात्रा गर्दा पनि भौतिक दूरीको ख्याल गरौं। नमस्कार।